नमस्कार, कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। मेरो नाम हो मधुबन विशी। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घन्टा र यही कार्यक्रम तपाईँ शनिबार साँझ 7 बजे पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np र शुभयात्राबाट चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम पैसाका कुरामा हामी विभिन्न व्यक्तिका विभिन्न अनुभवहरू लिएर कार्यक्रममा पस्किनेछौँ। हुन त पैसालाई बुझ्ने सबै मानिसको तरिका आफ्ना आफ्नै हुन्छ। कसैले पैसाको बारेमा खुलेर कुरा गर्छन् भने कसैले गर्नै चाहँदैनन्। यतिसम्म कि पैसालाई आफ्नो व्यक्तिगत र निजी कुरा ठान्छन् र त्यो कसैसँग छलफल पनि गर्दैनन्। तर हामी भने पैसाकै कुराकानी गर्नका लागि उनीहरूका कथालाई पैसाका कुरा मार्फत बाहिर ल्याउन कोसिस गर्दैछौँ। आजको कार्यक्रममा मैले आफ्नो बालबालिकालाई बचत गर्न कसरी सिकाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छु। छलफलका लागि हामीसँग हुनुहुन्छ चौकुने गाउँपालिकाका पद्मबहादुर विक र विज्ञका रूपमा हुनुहुन्छ वातावरण बहुद्देश्य सहकारी संस्थाका लघुवित्त प्रमुख श्याम नेउपाने। उहाँहरूसँग छलफल गरेको छु। कार्यक्रमको पहिलो सेगमेन्टमा आफूले केही रकम बचत गरेर आफ्नो बालबालिकालाई उसको खर्च र उसको आवश्यकतालाई परिपूर्ति गर्नका लागि केही रकम बाबुआमाले बच्चाको लागि खर्च गर्छन्। तर त्यही पैसालाई के रूपमा सही ठाउँमा लगाउने हो भने बालबच्चाले पनि भोलिका दिनहरूमा बचतको बारेमा सिक्दै जान्छन्। यसै विषयमा मैले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका पद्मबहादुर विकले आफ्नो घर परिवारमा आफ्नो बालबालिकालाई बचत गर्न कसरी सिकाउनु भएको छ भनेर उहाँसँग कुराकानी गरेको छु। सुनौ उहाँका यी अनुभवहरू। आज म तपाईँको घर परिवारभित्र रहेर आफ्नो बालबालिकालाई बचत कसरी गराउन सकिन्छ भनेर कुराकानी गर्न आछु।
हजुर,
तपाईँको घरका बालबालिकालाई बचतको बारेमा केही सिकाउनुहुन्छ?
बचतको बारेमा सिकाइन्छ। अहिले अब त्यति राम्रोसँग हाम्रो त्यता अब तिर त्यस्तो सुविधा त्यस्तो किसिमको त केही पनि छैन। तर पनि बच्चाहरूलाई खर्च गर्नु हुँदैन, बेफाल्तु खर्च गर्नु हुँदैन। खर्च गर्ने बेफाल्तु खर्चमा काफी किताबहरू डटबिनहरू किन्नुपर्छ, जम्मा गर्नुपर्छ पैसा भनेर भन्छौँ। बच्चाहरूलाई खर्च नगर भन्छौँ। घर परिवार आमा बुवाहरू भाइ बहिनीहरूलाई पनि सम्पूर्णलाई सिकाउँछु।
अब तपाईँको घरमा आफ्नो परिवारभित्र जुन बालबालिकाहरूले गर्ने खर्च एकातर्फ छ होइन?
हजुर।
अनि तपाईँको परिवारको खर्च, अन्य सदस्यहरूको खर्च?
हजुर।
अहिले केमा खर्च बढी छ, बालबालिकाहरूमा बढी खर्च छ कि या आफ्नो खर्च बढी तपाईँहरूले गरिरहनु भएको छ?
अहिले त अब आफ्नो खासै कमी त्यति भइरहेको छैन, भर्खर भर्खर आफ्नो लगनी भइरहेछ। आफ्नो लगनी अनुसार भर्खरै मैले काम गरिरहेको छु। घर परिवारभित्रमा खर्च त्यतिसम्मलाई छैन, अब ठिक ठिकै छ भनौँ। खेतीबारीबाट पनि त्यति साह्रो उब्जिदिन्न। मेरा 4 छोरा 1 छोरी।
अब तपाईँले अहिले जुन काम गरिरहनु भएको छ आफ्नो काम,
हजुर,
यो काम सँगसँगै आफूले काम गरेबाट केही उत्पादन केही आम्दानी लिन सकिन्छ, यसलाई बचतलाई र आम्दानीलाई सँगसँगै कसरी यहाँले हेरिरहनु भएको छ?
अब बचत आम्दानी बचत भन्ने कुरा अहिले अब आफूले यो व्यापार गर्न अहिले अब भर्खरै सुरुवात छ। अहिले अब के गर्ने, कसरी बचत गर्ने भन्ने बारेमा, अनि कसरी घर खर्च चलाउने सबै जिम्मा आफ्नै छ। अनि बहिनीहरू छन्, भाइहरू छन् होइन, आमा बुवाहरू छन्, उनीहरूको बारेमा, अनि घर खर्च कसरी चलाउने, महँगाई यति बढिरहेछ, अनि सबै आफैलाई अहिले जिम्मा छ, अनि कसरी बचाउने कसरी के गर्ने भन्ने बारेमा पनि मैले सोच्दैछु।
अब तपाईँले घर परिवार आफ्नो चलाउनको लागि
हजुर
योजनाहरू बनाएर चलाउनुहुन्छ, जस्तो यो पैसालाई यसरी यो ठाउँमा लगानी गर्ने?
हजुर।
योजना
सहित गएको छु। अनि घर परिवारमा कोही दुखी बिमारी भयो अनि मैले खर्च चलाइरहेको छु, अनि खर्च पठाइदिन्छु, नभए स्याम भेट्न आफू जान्छु, नभए उनीहरूलाई बोलाउँछु, अनि आमा बुवाहरूलाई दुःख सुख के छ भनेर फोन सम्पर्क हुन्छ, भेटघाट पनि हुन्छ उहाँहरूसँग, सबै हुन्छ।
योजना बनाएर काम गर्दाखेरि फाइदा हुन्छ?
फाइदा हुन्छ।
जस्तो
लाग्छ, तर अलिकति घरमा भाइ बहिनीहरू सबै छन्, कति बेला भनेको मान्दैनन् थोडा, अनि उनीहरूलाई सम्झाउँछु, कति बेला रिसाउँछु, अनि त्यही नै चाहिँ अलि कति बेला दुःख मान्छन् घर परिवारले पनि।
अहिले तपाईँको परिवारमा के आवश्यकता छ?
अहिले अब मेरो परिवारमा आवश्यकता त्यस्तो किसिमको केही पनि छैन। अब ती दुईवटा छोराहरू, एक छोरा एक छोरी छन् साना, ती अब उसकी मम्मीले अनि चाहिँ छोडेर गइहाली, अहिले अब ती बच्चाहरू छन्, तिनीहरूलाई हुर्काउनु छ, अनि चार दुई तिनवटा तिनवटा छोरा यता माथि उनी छन्, घरमै छन्।
पैसा भन्ने चिज तपाईँलाई के हो जस्तो लाग्छ?
अब पैसा भन्ने चिज भन्ने कुरा त यो सबैको एक एउटा हरेक कुरामा खानको लागि पैसै चाहिने, लाउनको लागि पैसै चाहिने, पैसा नभएसम्मलाई कुनै कुराहरू नबन्ने, कुनै काम कारोबार पनि नबन्ने, अनि केही कपडाहरू किन्नु पऱ्यो पैसै चाहिने, लाउन किन्नु पऱ्यो पैसै चाहिने, खाना किन्नु पऱ्यो पैसै चाहिने, हरेक कुराको लागि खालि पैसै चाहिने, पैसा नभएर कुनै काम बन्दैन। पैसा मात्रै ठुलो भएर पनि होइन, तर पैसा कसरी कमाउने त्यसको चाहिँ हामीलाई मेसो थाहा नभएको हो कि, कसैको चोरी गरेर कसैको डकैती गरेर पैसा कमाउनु पनि केही ठुलो कुरा होइन। कसैको फटाए जाली कुरा गरेर, कसैलाई ढालेर, कसैलाई मारेर, कसैलाई पिटेर पैसा भयो क्यु भन्दैमा अनि यसरी पैसा कमाउनु पनि केही राम्रो होइन भन्ने लाग्छ मलाई। अनि पैसा त कमाउने, कसरी कमाउने, कुन मेसोबाट कमाउने, र अनि पछाडिका भविष्यहरूका ती बच्चाहरूको भविष्यको लागि कुन हिसाबले कमाउने भन्ने कुराको लागि अनि चाहिँ मैले यसको लागि यसको बारेमा व्याख्या गर्दैछु। बच्चा बच्चीहरू स्कुल हालिरहेको छु, अहिले घर खर्च सबै कारोबार जिम्मा, लगभग 10-12 जन परिवार छ, यसको कारोबार जिम्मा सबै मलाई परेको छ।
अब यो पैसा कमाउनु मात्रै ठुलो कुरा हो र
होइन,
बचतलाई कसरी लिनु,
बचत
गर्नु भएको छ, के गर्नु भएको छ?
अब बचतलाई त अब केही पनि गरिएको छैन, अब त्यस्तै गरौँला भन्ने प्रयासमा छौँ, भर्खरै सुरुवात गरेका छौँ। अहिले अब मैले केही चिज मालहरू थप्दैछु, अनि त्यो चिज खरिदी गर्नको लागि बिना आफूलाई पैसा भइरहेको छैन, अनि समस्या यस्तो छ, ठिकै छ, अनि चलाइरहेछु। अहिले अब अहिले मैले रोडमा बसेर पनि आफ्नो बालबच्चाहरूलाई, आफ्नो भनौँ न आफ्नो घर परिवारहरूलाई, अनि यसको लागि मैले चाहिँ यस्तै किसिमका साथीहरूसँग पनि खाने पिउने साथीहरूसँग बस्ने अनि घुम्ने फिर्ने गरियो, अनि गर्दाखेरिमा एकजना बाबाको पासमा महिनाको 2000 रुपियाँ दिएको थियो, त्यो बाबाको साथमा मैले चाहिँ यो कलाहरूलाई सिकेर अनि मैले चाहिँ उहाँबाट आइयो, नेपालमा आइयो, नेपालमा आइसकेपछि त्यो कलालाई मैले यहाँ अहिले अब सदुपयोग गरेर रोडमा बसेर दुःख कष्ट गरेर पनि मैले आफ्नो यो जडीबुटी व्यवसाय गरेर मैले आफ्नो घर खर्च चलाइरहेको छु।
अनि आफ्नो बालबालिकाहरूलाई सिकाउनुहुन्छ पैसालाई बचत गर्नुपर्छ, पैसा यस्तो हो, पैसालाई यो ठाउँमा खर्च गर्नु हुँदैन भनेर कहिले कस्तो घर परिवारभित्र छलफल गर्नुहुन्छ कि?
गर्छु। बिफाल्तु पैसा खर्च गर्नु हुँदैन, बिफाल्तु घुम्नु हुँदैन, अनि बिफाल्तु खर्च गरेर टाइम वेस्ट गर्नु, बिफाल्तु घुमेर टाइम वेस्ट गर्नु हुँदैन, लेख्नुपर्छ, पढ्नुपर्छ, पढ्यो भने भोलि ज्ञानहरू मिल्छ, बुद्धि पनि मिल्छ, ठुलै मान्छे बन्नु नसकिए पनि, अनि सानोतिनो आफ्नो घर परिवारमा आफ्नो घरको लागि देखभाल त हुन्छ होइन, ती ठुला बडाहरू पनि हामी जस्तै मान्छे हुन्, अनि हामीले पनि राम्रो दिमाग बुद्धि लगायो भने हामी पनि अगाडि बढ्न सक्छौँ भन्ने कुराहरूलाई सिकाउँछौँ।
अब तपाईँले यो ठाउँमा अहिले यो समयसम्म आइपुग्दा
हजुर
जिन्दगीमा पैसाले दुःख चाहिँ पाउनु पऱ्यो कि परेन?
दुःख त अब भयो, दुःख भयो, हिजोको दिनमा बहुतै दुःख पनि भयो, सुख पनि भयो, अनि धेरै दुःख कष्टहरू पनि भयो, यहाँबाट इन्डिया पनि गयो, 5-7 वर्ष इन्डिया गयो, धेरैजना मान्छेहरूले मलाई हिजोको दिनमा अनि सबैले भनौँ न अवारा मान्छे हो, घुम्छ फिर्छ, तर चोरी कसैको गरिएन, चालो कसैको गरिएन, त्यो चाहिँ मेरो छाप्रे गाविस अनि चाहिँ नेपाल अधिराज्यभरि पनि मेरो चाहिँ त्यस्तो चाहिँ चोरी गरेको, डकैती गरेको, फटाकिरी गरेको त्यस्तो चाहिँ रेकर्ड छैन। तर पनि खाने, नकमाउने, घुम्ने, साथीहरूसँग ज्यादा फिर्ने घुम्ने गर्दाखेरिमा धेरै 8-10 वर्ष जति मलाई अलि त्यतिकै दिमाग पनि आएन राम्रोसँग। तर अहिले चाहिँ मैले सबै कुराहरू मलाई एउटा जडीबुटी सम्बन्धी एउटा वैद्य बाबाले मलाई चाहिँ सिकाएर अनि यो कला मलाई उसले दिएर अहिले चाहिँ म यो जडीबुटी व्यवसाय गर्छु। दिनमा 400-500-600-700 महिनाको चान्चुन 14-15 हजार 17-18 हजार महिनाको अहिले तनखा हुन्छ मेरो, आफ्नो रोटी गुजारा, आफ्नो बालबच्चालाई पाल्ने काम भइरहेछ।
अब यसपछिका दिनहरूमा बचतलाई चाहिँ यहाँले कसरी लिनु भएको छ?
बचत गर्ने योजनामा अब ब्याङ्कमा खाता खोल्ने, अनि कुनै संस्थामा पैसा भर्ने, अनि राम्रो त्यसको व्याख्या गरेर अनि त्यो संस्थामा पैसा गर्ने, पैसा जम्मा गर्ने, कुनै कमाइ काज पनि गर्ने भन्ने हिसाबले लागेको छ।
यो कुराकानीपछि अब भने कार्यक्रममा लागौँ विज्ञका कुरातर्फ। विज्ञका कुरामा आज हामीसँग हुनुहुन्छ वातावरण बहुद्देश्य सहकारी संस्थाका लघु वित्त प्रमुख श्याम न्यौपाने। उहाँलाई मैले आफ्नो बालबालिकालाई बचत गर्न कसरी सिकाउन सकिन्छ भनेर सोधेको छु। आज म आफ्नो बालबालिकालाई बचत गर्न कसरी सिकाउन सकिन्छ भनेर तपाईँसँग कुरा गर्ने गर्न आएको छु। ठिक ठाउँमा आएँ?
ठिक छ, ठिक समय आउनुभयो।
कसरी सिकाउन सकिन्छ?
अब यो बच्चा बच्चीलाई, पहिलो कुरा त बच्चा बच्चीलाई चाहिँ बचत गर्न सिकाउने कुरालाई चाहिँ हामी धेरै कुरा चाहिँ त्यसको महत्त्वको कुरा अलिकति दर्शाएर गर्न सकिन्छ। र त्यसरी बचत गर्दाखेरि भएको, सफल भएको चाहिँ विभिन्न उदाहरणहरू देखाउने, त्यसमा चाहिँ कुराकानीहरू सुनाउने अथवा सकिन्छ भने सामान्य भिजुअल सम्बन्ध पनि बच्चा बच्चीलाई देखाएर यसरी चाहिँ बचत गरिसकेपछि निश्चित समयपछि यसले चाहिँ यहाँ यसरी काम गर्यो भन्ने खालको कुराहरू देखायो भने त्यसरी पनि उनीहरू प्रभावित हुन सक्छन्। र अर्को कुरा चाहिँ उनीहरूले चाहिँ बचतको बारेमा किन बचत गर्नुपर्छ भन्ने खालको कुरामा चाहिँ त्यसको महत्त्वलाई नै जोड दिएर केटाकेटीलाई चाहिँ सिकायो भने उनीहरू चाहिँ बचत गर्न चाहिँ उत्साहित हुन्छन् र गर्छन्।
अभिभावकले त्यहाँनिर कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ?
अब अभिभावकले बचत गर्ने बच्चा बच्चीलाई यो गर्ने कुरा त पहिला त बचतको कुरा गरिसकेपछि सामान्यतया उनीहरूलाई जस्तो स्कुल जान्छन् अथवा बाहिर चाहिँ कहीँ बजार जान्छन्, कहीँ जाँदाखेरि उनीहरूले पैसा माग्छन्, अब केही पैसा हामी दिन्छौँ उनीहरूलाई चाहिँ। अर्को त्यहाँनिर के गर्न सकिन्छ भने जस्तो आज मैले यति पैसा बाबुलाई दिएको छु र बेलुका चाहिँ आफूलाई चाहिने आवश्यक सामानहरू थोरैमा धेरै सामान आफूलाई नभई नहुने सामान किनेर कति पैसा चाहिँ बचाएर लिएर आउँछ त भन्ने खालले त्यस्तोमा चाहिँ थप इन्सेन्टिभ, जस्तो आज मैले मानव उदाहरणको लागि मैले 100 रुपियाँ दिएको छु, 100 रुपियाँमा केही सामान किनेर उसले चाहिँ 5-10 रुपियाँ चाहिँ बचाएर लिएर आउँछ भने त्यसमा मैले थप 500 अथवा के अरे 10 रुपियाँ अथवा 5 रुपियाँ चाहिँ थप दिन्छु भन्ने खालले चाहिँ उनीहरूलाई चाहिँ त्यो खालको अलिकति आश देखायो भने पनि उनीहरूले त्यो आफ्नो खर्चलाई कटौती गर्छन् र त्यसरी बचत गर्नतिर उत्साहित हुन्छन् भन्ने लाग्छ।
अब उनीहरूले जुन चिज चाहेका हुन्छन् र त्यो आवश्यकता र चाहनालाई पुरा गर्न अभिभावकले उनीहरूको मनोभावनालाई चाहिँ कसरी बुझ्दा बच्चाले पनि बचत चाहिँ गर्नुपर्छ भन्ने खालको चाहिँ उसले थाहा पाउन सक्छ?
अब पहिलो कुरा त के हो भने उसको आवश्यकता के कुरा चाहिँ वास्तवमा आवश्यकता नभई नहुने कुरा चाहिँ के हो र चाहिँ वास्तवमा नभए पनि चल्ने खालको कुरा के हो भन्ने खालको कुरा आइडेन्टिफाई चाहिँ पहिलो कुरा अभिभावकले गर्न जरुरी छ। त्यो कुरा अभिभावकले गरिसकेपछि जहाँसम्म लाग्छ त्यही खालको शिक्षा विद्यालयमा पनि हुन जरुरी छ। कतिपय सानो उमेरको बच्चा बच्ची घरमा बुवा आमाले भनेको कुरालाई चाहिँ उसले आधिकारिक चाहिँ मान्दैन र विद्यालयमा चाहिँ शिक्षकले अथवा गुरुआमाले भनेको कुरालाई चाहिँ उसले चाहिँ महत्त्वपूर्ण रूपमा लिन्छ र त्यो कुरालाई चाहिँ उसले प्राय गरेर मान्छ। त्यो खालको शिक्षा अलिकति खर्च कटौतीको कुरालाई र आफ्नो आवश्यकता चाहिँ के हो, के कुरालाई चाहिँ हामीले नगरी नहुने हो, के कुरालाई पनि वास्तवमा हामीले यसलाई कम गरे पनि हुन्छ भन्ने खालको एक किसिमको शिक्षा विद्यालयमा पनि हुन जरुरी छ। त्यही किसिमको शिक्षा चाहिँ वास्तवमा यो चिज चाहिँ हुन्छ, यसको अल्टरनेटिभ अथवा यो नभए पनि योबाट चाहिँ हामीले यो काम चाहिँ यसरी पनि पुरा गर्न सक्छौँ भनेर विकल्प दिन सक्यो भने पनि बच्चा बच्चीले त्यो कुराबाट चाहिँ उनीहरू ब्याक हुन सक्छन्।
धेरै बच्चा बच्चीहरू कि अभिभावकहरूले बच्चा बच्चीले जति पैसा माग्यो त्यति पैसा दिने गरेर पनि बिग्रिएको हामीले देख्न पनि पाएका छौँ।
अब यस्तो छ, पहिलो कुरा त बच्चा बच्चीले जति माग्यो त्यति दिनुपर्छ भन्ने कुरा छैन। अब यसमा चाहिँ उसको आवश्यकता के हो, कतिपय कुराहरू जस्तो मलाई यो चिज चाहियो भन्यो भने बच्चा बच्चीलाई पैसा दिएर तिमी आफै यो चिज किनेर लिएर आऊ भनेर भन्दा पनि त्यो चिज चाहिँ कस्तो खालको हो, त्यो चिज चाहिँ अभिभावकले नै किनेर बच्चा बच्चीलाई दियो भने त्यसबाट पनि अलिकति कम गर्न सकियो। र अर्को कुरा चाहिँ उनीहरूलाई नै चाहिँ मागेको जति नै पैसा दिनुपर्छ भन्ने भन्दा नि आवश्यकता कति हो त, त्यो वस्तु अथवा त्यो चिज किन्नको लागि आवश्यकता कति हो भन्ने खालको कुरा अभिभावकले पूर्ण रूपमा जानकारी भएर त्यो आवश्यक मात्रै रकम उपलब्ध गराइदियो भने बच्चा बच्ची चाहिँ जहाँसम्म लाग्यो बिग्रिँदैनन्। र अर्को कुरा के छ भने अभिभावकले त्यो प्रति चासो भएन, त्यो चिज उसको लागि आवश्यक हो कि होइन, अनि त्यो चिजको बजार रेट के छ, कति पैसामा त्यो पाउन सकिन्छ भन्ने खालको कुरा चाहिँ अभिभावकले जानकारी भएन भने बच्चा बच्चीले जति माग्यो त्यति दिनुपर्ने अवस्था पनि कतिपय ठाउँमा हुनसक्छ। तर मेन कुरा चाहिँ जुन वस्तु बच्चा बच्चीले चाहन्छन् त्यो सामान चाहिँ सकभर अभिभावकले आफै किनेर उपलब्ध गराइदियो भने बच्चा बच्ची त्यसमा सन्तुष्ट हुन्छन्। र अर्को कुरा चाहिँ अझ अथवा यो भएन ऊ भएन भन्यो भने पनि आफैले बच्चा बच्चीलाई साथमै लगेर पनि बाबु यो हो भनेर त्यसरी चाहिँ बच्चा बच्चीलाई चाहिँ काउन्सिलिङ गरेर सम्झाएर गऱ्यो भने बच्चा बच्चीले मान्छन्।
अब उनीहरूको बजेटको बारेमा जानकारी नगराउँदा आगामी दिनमा कस्तो खालको समस्याहरू चाहिँ आउन सक्छ?
अब यस्तो छ, यो बच्चा बच्चीलाई अहिलेदेखि हामीले चाहिँ सामान्यतया बचत गर्नुपर्छ भन्ने खालको कुराहरू अहिलेबाट सिकाएनौँ भने दीर्घकालीन रूपमा यसको असर चाहिँ पर्छ। होइन, के छ त भन्दाखेरि अब बच्चा बच्ची कतिपय कुरा चाहिँ बच्चा बच्चीलाई थाहै नभएसम्म कसरी बचत गर्ने, होइन किन बचत गर्नुपर्छ, बचत गरिसकेपछि के हुन्छ भन्ने खालको, एक त उमेर पनि कच्चा उमेरकै केटाकेटी काँचो माटो नै हो, अनि त्यसमा चाहिँ उनीहरूलाई थाहा पनि हुन्न। अब त्यो थाहा नभइसकेको कुरा मेन कुरा चाहिँ हामी अभिभावक त्यसमा पनि विद्यालयको कुरा गर्दाखेरि शिक्षकहरू ले चाहिँ त्यसको महत्त्वको बारेमा बेसीभन्दा बेसी जानकारी गराएर उनीहरूलाई चाहिँ गर्नुपर्छ भन्ने उत्साहित गराउनुपर्छ। र बचत गरिसकेपछि भोलि हामीले चाहिँ अहिले सानो सानोबाट गरेको बचतले भोलि चाहिँ निश्चित समयपछि यसले चाहिँ ठुलो काम गर्न सक्छ अथवा हाम्रो चाहिँ गाह्रो साह्रो अप्ठ्यारो कुराहरू चाहिँ फुकाउँछ पछि भन्ने खालको कुराहरू उनीहरूलाई जानकारी गराउनु र तिनीहरूलाई काउन्सिलिङकै पाटो हो, अरू कुरा छैन।
अब एउटा सामान्य नागरिकले जस्तो ग्रामीण ठाउँमा कोही बसोबास गर्छ, त्यहाँको बालबच्चाले बचत गर्न चाह्यो भने उसले आफ्नै घरमै बचत कसरी गर्न सक्छ?
अब यसमा सजिलो छ, यो के भने अब हामीले पैसाको मात्रै कुरा नभएर बचत गर्ने कुरालाई चाहिँ हामी अन्य कुरासित पनि जोडेर हेर्न सक्छौँ। कतिपय चाहिँ ग्रामीण क्षेत्रमा छ जस्तो दिनदिनै के अरे पैसा नहुन सक्छ, पैसा भएन भने पनि हामीले आफूसँग भएको अन्य वस्तुलाई त्यो वस्तुलाई चाहिँ बचत गर्ने, सामान्यतया हामी जस्तो हामीले कतिपय ठाउँमा समुदायमा काम गर्ने सिलसिलामा वास्तवमा पनि पैसा मात्रै बचत हो भन्ने कुरालाई छोडेर हामीले चाहिँ अन्य कुराहरू जस्तो हामी सामान्यतया बिहान बेलुका खाना पकाउँछौँ अनि खाना पकाउने बेला चाहिँ सामान्यतया पाँचजना छजना कतिजनाको परिवार छ, त्यो परिवार जतिजनाको परिवार छ त्यतिजनालाई कति चामल राख्यो भने सबैलाई चाहिँ खाना पुग्छ भन्ने खालको कुरा एउटा रह्यो। त्यति मध्येबाट सामान्यतया एक मुठी मात्रै चामल निकालेर राख्यो अनि त्यहाँ भएको मान्छे भन्थे कोही भोको त रहन्न, तर हामीले हो त्यसरी एक मुठी हरेक उसमा चाहिँ एक मुठी चाहिँ निकाल्दै राख्दै गयौँ भने पनि त्यसले पाथी हुन्छ अथवा के अरे कुन्टल हुन्छ, बन्दै बन्दै जाँदा त्यसलाई फेरि हामीले चाहिँ बजारमा बेच्न सक्छौँ अथवा अन्य विनिमयबाट अरू वस्तु खरिद गर्न सक्छौँ, त्यसबाट पनि बचत गर्न सकिन्छ एउटा कुरा। अर्को कुरा चाहिँ जुन ग्रामीण स्तरमा भएको केटाकेटी जहाँ जस्तो बजारको ठाउँमा अथवा घर घर के अरे प्रशस्त मात्रामा सहकारीहरू छन् ब्याङ्कहरू छन् त्यस्तोमा पनि गरेर राख्न सकिन्छ। अब त्यसको ग्रामीण क्षेत्रको कुरा गर्दाखेरि बच्चा बच्चीको लागि चाहिँ वास्तवमा भन्यो भने अब यो खुद्रुके चाहिँ अब यहाँ चाहिँ हामी खुद्रुके बागस भन्छौँ, सामान्यतया त्यही खुद्रुकेलाई चाहिँ प्रयोग गर्यो भने बेसी उपलब्धिमूलक हुनसक्छ। अब त्यसको चाहिँ ताला लगाएको अब एक ठाउँबाट ठ्याक्क खसाल्ने पैसा खसाल्ने मात्रै ठाउँ राखेर त्यसरी चाहिँ गऱ्यो भने ग्रामीण क्षेत्रमा पैसाको लागि त्यो उपयुक्त हुनसक्छ। र अन्य चिजको लागि त अघि मैले भने जस्तै अब यो मुठी बचत गरेर होइन अरू विभिन्न किसिमको हामीले खर्च गर्ने वस्तुहरूलाई पनि त्यही तरिकाले बचत गरेर पनि गर्न सकिन्छ।
अब तपाईँहरू विभिन्न ठाउँमा काम पनि गर्नुहुन्छ वित्तीय संस्था सम्बन्धी नै, अब ग्रामीण क्षेत्रमा तपाईँहरू त्यहाँ पुगिरहँदा बचतको बारेमा त्यहाँका अभिभावकहरूलाई जुन तपाईँहरूको समूहमा आबद्ध हुनुहुन्छ नि उहाँलाई कसरी जानकारी गराउनुहुन्छ, बचत के हो कसरी गर्नुपर्छ भनेर तपाईँले के कस्तो खालको उहाँलाई सल्लाह दिनुहुन्छ?
अब यसमा के छ भने हामी एउटा वित्तीय संस्थाको प्रमुखको हैसियतले पनि मैले भन्दाखेरि के छ भने हामी धेरै रिमोट क्षेत्रमा काम गर्छौँ, ग्रामीण क्षेत्रमा काम गर्दाखेरि विशेष गरेर हामी दिदीबहिनीसित काम गर्छौँ। अब यसमा चाहिँ बचतको महत्त्वको कुरा, बचतले के प्रभाव पार्छ, कसरी बचत गर्न सकिन्छ भन्ने खालको कुराहरू हामी उहाँहरूलाई हामी समूहमा ल्याउनुभन्दा पहिले नै हामीले उहाँहरूलाई 8-10 दिनको चाहिँ ओरिएन्टेसन गरेका हुन्छौँ। त्योभित्र बचतका कुरा हुन्छन्, ऋणका कुरा हुन्छन्, अन्य सेवा सुविधाका कुरा हुन्छन्, समूहमा किन बस्ने भन्ने कुरा हुन्छ, सामूहिक दायित्वको कुराहरू हुन्छ। वास्तवमा हामी समूहमा बचत गर्नका लागि मात्रै बस्छौँ कि अन्य केहीका लागि पनि बस्छौँ भन्ने खालको, त्यो खालको हाम्रो एउटा छुट्टै मेन्युअल हुन्छ। त्यो मेन्युअलबाट त्यहीलाई चाहिँ गाइडलाइन मानेर समुदायका सबै महिला पुरुष होइन सबैलाई चाहिँ बचत गर्नुपर्छ। बचत गरिसकेपछि निश्चित समयपछि चाहिँ हामीलाई अहिले चाहिँ हामी यो उमेरमा छौँ, उमेरमा चाहिँ हामीले 2-4 पैसा कमाउन सक्छौँ, अलिकति काम गर्न सक्छौँ, तर यही उमेर यही अवस्था यही हाम्रो शक्ति पछिसम्म रहँदैन। त्यसले गर्दाखेरि के हो त भने अहिले जुन शक्ति हामीसँग छ, जुन काम गर्ने क्षमता सिप हामीसँग छ, त्यो बिस्तारै जति उमेर ढल्कँदै जान्छ त्यति त्यो ह्रास हुँदै जान्छ भन्ने खालको कुराहरू उहाँहरूलाई त्यो बारेमा जानकारी गराएर बचत गर्नुपर्छ। र यसले दीर्घकालीन रूपमा आफ्नो लागि हुनसक्छ, आफ्नो सन्ततिका लागि हुनसक्छ, धेरै कुरामा चाहिँ उदाहरण दिएर उहाँहरूलाई त्यो कुरा जोडेर चाहिँ जान सकिन्छ।
अब अहिले यो बचतका नाममा विभिन्न खालका सहकारीहरू, वित्तीय संस्थाहरू, ब्याङ्कहरू पनि छन् होइन, अझै पनि धेरै मान्छेले बुझ्न सकेको अवस्था छैन बचतको बारेमा। खास यो बचत भन्ने कुरा के हो, किन गर्नुपर्छ बचत?
अब यो बुझ्न अरू के छ भन्दाखेरि, अब विशेष गरेर यो ब्याङ्कहरू जति खुले पनि जे भने वास्तवमा भन्यो भने ब्याङ्क चाहिँ सहरमुखी भए होइन, जहाँ चाहिँ सुविधा सम्पन्न क्षेत्र छ त्यहाँ मात्रै ब्याङ्कको पहुँच हुन्छ, ग्रामीण क्षेत्रमा ब्याङ्कको पहुँच हुन्न। र ग्रामीण क्षेत्रमा भनेको अब के अरे सहकारी संस्थाहरू नै हुन् होइन। अब सहकारी संस्थाहरूको कतिपय सहकारी संस्थाको पहुँच नपुगेको पनि हुनसक्छ सबै ठाउँमा। जुन जुन ठाउँमा सहकारी छ त्यो ठाउँमा पनि सहकारी त भयो, तर सहकारीमै गएर जम्मा गऱ्यो, त्योभन्दा बाँकीको मान्छे त्यहाँ जान सकेन भने बचत गर्न सकिरहेको छैन। र अर्को कुरा त्यहाँ भएको सानोतिनो सहकारीले के हो त भने बचत गर्नुपर्छ, अथवा बचत गर्दाखेरि यो किसिमको फाइदा हुन्छ भन्ने खालको, त्यो खालको बचतको शिक्षा समुदायका सबै मान्छेमा पुग्न सकेका छैन होइन। त्यो कारणले पनि उनीहरू त्यहाँ उहाँहरू चाहिँ त्यहाँ समावेश हुन नसक्नु भएको अवस्था चाहिँ छ। र अर्को पाटो चाहिँ के पनि हो त भन्नुहुन्छ भने, जस्तो बजेटको कुरा गरिरहँदाखेरि हामीले वास्तवमा यो पैसाको मात्रै कुरा नगरेर अहिले मैले भने जस्तै, जस्तो मलाई करिब करिब 2 वर्ष अगाडिको एउटा कुराको याद पनि छ। यो मुस्ताङमा, मुस्ताङको एउटा गाउँमा चाहिँ उहाँहरूले चाहिँ यो पैसा बचत भन्दा पनि यो मुठी बचत गरेर उहाँहरू त्यहाँ जे फल्छ, जस्तो कोदो फापर जे फल्छ, त्यो उहाँहरूले हरेक महिनामा चाहिँ एक एक मुठी चाहिँ उ गरेर दिनको मुठी जम्मा गर्ने, र महिनामा भएपछि त्यो जम्मा भएकोलाई एक ठाउँमा उहाँहरूले कलेक्सन गर्ने, अनि कलेक्सन गरिसकेपछि जति हुन्छ त्यसलाई चाहिँ बिक्री गरेर उहाँहरूले एउटा कोष गर्नुभयो, कोष खडा गर्नुभयो। र बिचमा त्यही समूहको बचत गर्ने समूहको मध्ये यो स्यालको के को आक्रमणले, यो अलिकति न्युजमा पनि आयो, अनि स्यालको आक्रमणले त्यहाँको एकजना मान्छे सिरियससँग बिरामी भयो। आक्रमणले गर्दाखेरि उहाँ चाहिँ एकदमै अवस्था नाजुक भयो, उहाँलाई काठमाडौँ लग्नुपर्ने कन्डिसनमा, उहाँहरूसँग अब त्यति बेला चाहिनलाई अब त्यहाँको अरू माध्यम छैन लग्ने, के अरे हवाई मार्ग हो, हवाई मार्ग गर्दाखेरि उहाँहरूले त्यो हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुर्याउन सक्ने चाहिँ पैसा चाहिँ उहाँहरूको त्यो कोषमा भयो क्या होइन। हो यसरी चाहिँ यस्ता खालका उदाहरणहरू, यस्ता खालका कुराहरू चाहिँ उहाँहरूलाई दिएर अथवा समुदायका सबैलाई चाहिँ त्यो कुराहरूको बारेमा जानकारी गराएर गर्न सकिन्छ भन्ने लाग्छ।
तपाईँहरूले गर्नुभएको छ कि छैन यस्तो खालका सचेतनामूलक कार्यक्रमहरू, उहाँहरूलाई समूहमा सिकाउनु हुन्छ कि हुँदैन?
हामी त एकदमै, हाम्रो त बचतको चाहिँ करिब करिब तपाईँको हाम्रो चाहिँ कारोबारको हिसाबमा 60-65% होइन, जस्तो अहिले हाम्रै कुरा गर्नुहुन्छ भने करिब करिब 28,000 हाराहारीमा हाम्रो सेयर सदस्य हुनुहुन्छ, र त्यो मध्येमा करिब 70-75 करोड चाहिँ हाम्रो लगानी छ होइन, आउटस्ट्यान्डिङ ऋण चाहिँ छ भने त्यसको चाहिँ तपाईँको 65% जति कभर चाहिँ बचतले नै गरिरहेको छ क्या। त्यसले गर्दाखेरि त्यहाँभित्र चाहिँ हामी अब जति हुनु पर्थ्यो त्यति त अझै भएको छैन, हामी पूर्ण रूपमा सन्तुष्टि त छैनौँ। तर तपाईँले अघि भने जस्तो अवेरनेसको कुरा चाहिँ वास्तवमा भन्यो भने, जस्तो हामी कहाँ 15 वर्षमा डबल पाउने स्किमका बचतहरू हामीले त्योभित्र राखेका छौँ, कतिपय बचतहरू उहाँहरूलाई आज राख्नुहुन्छ भोलि तानेर लग्ने स्किमको पनि राखेका छौँ। विभिन्न किसिमका स्किमहरू छन् त्यहाँ बचतमा, कुनै बचत उहाँहरू समूहमा रहने बेलासम्म झिक्न पाएन, कुनै बचत आज राखेर भोलि झिक्न पाउँछ, कुनै बचत चाहिँ जस्तो मानव छोराछोरीको शिक्षा दीक्षाको लागि भनेर चाहिँ अहिलेबाट बचत गर्दै गएको छ, उसको सामान्यतया 9-10 क्लाससम्म ग्रामीण क्षेत्रमै पढ्छ, 11-12 अलिक राम्रो विषय पढ्नु पऱ्यो भने त्यति बेला पैसा चाहिन्छ भन्यो भने त्यो अवधिको लागि चाहिँ अवधि फिक्स गरेर राखिएका हुन्छन् कतिपय बचतहरू। तिनीहरू छन्। त्यसपछि कतिपयहरू 10 वर्ष 15 वर्ष 5 वर्ष त्यस्तो समय पिरियड राखेर पनि बचतहरू हामीले चाहिँ सुरुवात गरेका छौँ। हामीले जति हुनुपर्थ्यो सबै ठाउँमा त हामीले पनि कभर गरेका छैनौँ, होइन, जति जहाँ हामी गएका छौँ हामीले आफ्नो उसबाट लागि पुगेसम्म हाम्रो कर्मचारीदेखि लिएर सबै उसमा चाहिँ समुदायका सबैलाई चाहिँ बचत गर्नुपर्छ, खर्च कटौती गर्नुपर्छ र बचत गर्नुपर्छ। बचत गर्यो भने भोलि भविष्यमा सामान्यतिर सानोतिनो परेको गाह्रो गर्जो टार्न चाहिँ सहज तरिकाले गर्न सकिन्छ भन्ने तरिकाले हामीले चाहिँ समुदायका सबै आफ्ना शेर सदस्यहरूलाई अवार गराइरहेको अवस्था छ।
अझै पनि मान्छेले बचत गर्नुपर्छ भन्ने बानी चाहिँ बसिसकेका छैन, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ?
अब यस्तो छ, यो अझै पनि त्यो सबैमा त्यो पुगिसकेको अवस्था त छैन, तर पनि अब उहाँहरूलाई के छ भन्दाखेरि वास्तवमा भन्यो भने अहिले मैले पनि अघि भने उमेरको अवस्थाको कुरा हो यो, होइन, हामीले अहिले जुन तरिकाले सोचेनौँ त्यो तरिकाले चाहिँ अहिले वास्तवमा सोचेनौँ भने पछि हामी आफैले दुःख पाउने हो, त्यसमा अरू केही छैन। त्यसले गर्दाखेरि अब भविष्यको लागि चाहिँ अहिले हामी जुन अवस्थामा छौँ, जति तरिकाले हामीले चाहिँ काम गर्ने चाहिँ हामीसँग जाँगर छ, त्यो जाँगर पछि हरास भएर जान्छ र त्यसले गर्दाखेरि भविष्यको लागि चाहिँ चाहिने हो चाहिँ अहिलेबाट चाहिँ खर्चलाई चाहिँ कटौती गर्दै र आफ्नो भविष्य सफल रूपमा चाहिँ पछि वृद्ध अवस्था होस् अथवा अशक्त अवस्था होस् त्यो अवस्थाका लागि आवश्यक पर्छ भन्ने हिसाबले अहिलेबाट चाहिँ हामीले बचत गर्न लाग्नुपर्छ। यदि सबैले चाहिँ प्राय गर्नुभएको छ, यदि गर्नुभएको छैन कसैलाई त्यो बचतको बारेमा अझ थप कुराहरू अथवा उहाँहरूलाई चाहिँ बचत कसरी गर्ने किन गर्ने अथवा यसको महत्त्वको बारेमा अब अहिले मैले तपाईँसँग भनेर 2-3 मिनटको कुरामा त सबै कुरा त सम्भव पनि छैन। त्यसले गर्दाखेरि त्यो विषयमा मैले के भन्न चाहन्छु त भने जस्तो विभिन्न ग्रामीण क्षेत्रमा भएका सहरी क्षेत्रमा भएका दिदीबहिनीहरूलाई पनि संस्थाको हाम्रै संस्थाको कुरा गऱ्यो भने पनि हामी वातावरण सुधार बहुद्देशीय सहकारी संस्थाको 4 जिल्लामा काम गरिरहँदा 12 सेवा केन्द्र मार्फत हामी सेवा प्रवाह गरिरहेछौँ। तिनै सेवा केन्द्रहरूमा सुर्खेत, दैलेख, जाजरकोट र सल्यान, यो 4 जिल्लामा वातावरणको चाहिँ सेवा केन्द्रहरू रहेको ठाउँमा गएर बचतका बारेमा उहाँहरूले विभिन्न बचतको प्रोडक्टहरू छ त्यसको बारेमा बुझ्न सक्नुहुन्छ, त्यसको बारेमा जानकारी लिन सक्नुहुन्छ र बचतको किन गर्ने यसको महत्त्वको विषयमा गरेर फाइदा के छ घाटाको कुराहरू घाटा फाइदाको कुराहरू पनि उहाँहरूले त्यहाँबाट चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ उहाँहरूले पूर्ण रूपमा चाहिँ त्यहाँबाट जानकारी लिन सक्नुहुन्छ। त्यहाँबाट लिएर चाहिँ सबैलाई म के भन्न चाहन्छु त भन्दाखेरि हामी अहिले जुन अवस्थामा छौँ यही अवस्थामा सधैँभरि हामी रहँदैनौँ। त्यसले गर्दाखेरि हाम्रो फ्युचरको लागि हाम्रो भविष्य सुन्दर र सफल रूपमा सार्थक बनाउनका निम्ति हामी अहिलेबाट आफ्नो खर्चलाई नगरी नहुने खर्च त गर्नु पर्यो र आफ्नो खर्चलाई चाहिँ कटौती गरेर अनि बचत गर्नका निम्ति म सबैमा चाहिँ अनुरोध पनि गर्न चाहन्छु।
अब अन्त्यमा तपाईँले चाहिँ पैसालाई कसरी हेर्नु भएको छ, के हो पैसा?
अब यो पैसा वास्तवमा भन्नुहुन्छ भने यो एउटा विनिमयको माध्यम हो, होइन, अब यो हामी चाहिँ के अरे वस्तु र सेवाको गर्ने चाहिँ एउटा माध्यमको रूपमा चाहिँ पैसालाई मैले लिन्छु र अब यसलाई यसको परिचालनको कुरा पैसा आफैमा निर्जीव वस्तु हो, होइन, पैसा आफैमा निर्जीव वस्तु भएको कारणले यसमा यसको खराब दोषको कुरा योसित भन्दा पनि हामीले परिचालन गर्ने मान्छेले पैसालाई कसरी परिचालन गर्छौँ त्यसको आधारमा पैसाको महत्त्वको कुरादेखि लिएर अरू कुरा चाहिँ त्यसरी जोडेर हेरिन्छ र चाहिँ अब मैले वास्तवमा भन्नुहुन्छ भने पैसाको कतिपय कुरा चाहिँ आफूले चाहिँ दुःख गरिएन आफूले चाहिँ मेहनत गरेर पैसा आर्जन गरिएन भने वास्तवमा कतिपय ठाउँमा पैसाको महत्त्व पनि थाहा हुँदैन। जस्तो अघि पनि हामी बच्चालाई कसरी पैसा बचत गर्न सिकाउँछौँ भन्ने खालको कुरा गर्दाखेरि पनि जस्तो बच्चालाई थाहै छैन कति पैसा कमाउनलाई अथवा पैसा आर्जन गर्नलाई कति दुःख गर्नुपर्छ भन्ने उसलाई थाहा छैन भनेपछि त उसलाई चाहिँ त्यो खालको फिलिङ्स गराउने भने त काउन्सिलिङकै पाटो हो। हो त्यही तरिकाले जबसम्म आफूले चाहिँ दुःख गरेर त्यो पैसा प्राप्त गर्नलाई चाहिँ जुन खालको दुःख गरिन्छ त्यो जबसम्म थाहा हुँदैन तबसम्म चाहिँ पैसाको बारेमा महत्त्व बुझिँदैन। जब चाहिँ त्यो दुःख गरिन्छ मेहनत गरिन्छ र अनि पैसाको महत्त्व बुझिसकेपछि अनि बल्ल चाहिँ बचत गर्नुपर्दो रहेछ, खर्च कटौती गर्नुपर्दो रहेछ र यो पैसा चाहिँ वास्तवमा भन्यो भने आज छ भोलि हुँदैन, त्यसलाई सही समयमा सही तरिकाले आवश्यक भएकोलाई मात्रै प्रयोग गरेर अगाडि जानुपर्छ भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ।
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम पैसाका कुराको समय सकिने लागेको छ। तपाईँलाई कार्यक्रम पैसाका कुरा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाका कुरा, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज, वीरेन्द्रनगर 8 सुर्खेत। हाम्रो फोन नम्बर हो 0-83-5-22-445 वा मेरो मोबाइल नम्बर 98-580-50-335 मा पनि तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। कार्यक्रम मन पर्यो साथीभाइलाई सुन्न भन्नुहोला, यदि मन परेको छैन भने मलाई खबर गर्नुहोला भन्दै आजको कार्यक्रमबाट म मधुबन विशी बिदा हुन्छु। नमस्ते।